मेरो अनुकरण गर्नेहरू हो, जसरी म ख्रिस्टको अनुकरण गर्दछु। म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राखेका छौ। तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु कि ख्रिस्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ। मानिस स्त्रीको शिर हो र परमेश्वर चाहिँ ख्रिस्टको शिर हुनुहुन्छ। कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले आफ्नो शिरको अपमान गर्छ, तर कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे, किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो। यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो केश छोटो गरी काटोस्, तर कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस्। पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्री चाहिँ पुरुषको गौरव हो, किनकि पुरुष स्त्रीबाट बनिएको होइन तर स्त्री पुरुषबाट बनिएकी हो। न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो तर स्त्री पुरुषको निम्ति हो। यसै कारणले गर्दा स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिर अधिकारको चिन्हको रूपमा ढाकेकी हुनुपर्छ। तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न, न त स्त्रीबाट पुरुष नै स्वतन्त्र हुन्छ, किनकि जसरी स्त्री पुरुषबाट आउँछ त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ, तर सबै कुरा परमेश्वरबाट आउँछन्। तिमीहरू आफै विचार गर, के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्न सुहाउँछ? कुनै पुरुषले लामो केस पाल्नु उसको निम्ति शर्मको कुरा हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? कुनै स्त्रीको लामो केस हुनु उसको निम्ति शोभाको कुरा हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न त परमेश्वरको मण्डलीसँग छ। यी आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिन किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ। पहिला कुरा त तिमीहरू मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र म केही हदसम्म विश्वास पनि गर्छु। तिमीहरूमध्ये साँच्चै विश्वसनीय व्यक्तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ। तिमीहरू एकसाथ भेला भएर खाएको कुरा प्रभुभोज होइन। जब तिमीहरू खान बस्छौ सबैजना आउनुभन्दा अगावै हरेकले आआफ्नो भोजन खान थाल्छ। यसरी कोही भोकै हुन्छन् र कोही मातेको हुन्छन्। के खान र पिउनुको लागि तिमीहरूको आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनौँ? के म तिमीहरूको प्रशंसा गरौँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ। मैले जे प्रभुबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ कि प्रभु येशु पक्राउ पर्नुभएको त्यो रात उहाँले रोटी लिनुभयो, धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो र भन्नुभयो, तिमीहरूको निम्ति यो मेरो शरीर हो, मेरो सम्झनाको निम्ति यो गर्ने गर। त्यसरी नै खाइसक्नु भएपछि कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जब जब तिमीहरू यो पिउँछौ मेरो सम्झनाको निम्ति यो गर्ने गर। जब जब तिमीहरूले यो रोटी खान्छौ र यो कचौराबाट पिउँछौ उहाँ नआउन्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ। यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ। हरेक व्यक्तिले पहिले आफैलाई जाँचोस् अनि मात्र रोटी खाओस् र कचौराबाट पिओस्, किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ। यसै कारण तिमीहरूमध्ये धेरैजना रोगी र बिरामी छौ र कोही त मरिसकेका छन्। तर हामीले साँच्चै आफैलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्ने छैनौँ। तर जब हामी प्रभुबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ र संसारसँगै दोषी ठहरिने छैनौँ। त्यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख। यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा त्यो न्यायको लागि नहोस्। तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशन दिनेछु।